بسم الله الرحمن الرحيم. السلام علیکم خواتین و حضرات. انسان کی زندگی میں آرزوئیں جنم لیتی ہیں انسان کی جبلت کے ذریعے سے. جبلی طور پر انسان خواہشات کی طرف مائل ہوتا ہے, اور اگر ایک بار انسان اپنی آرزوؤں کو پورا کرنے کے قصے میں پڑ جائے تو آرزوؤں کا سلسلہ دراز ہوتا چلا جاتا ہے, آرزوؤں بڑھتی چلی جاتی ہیں, اور پھر اس مقام پر چلا جاتا ہے انسان جہاں آرزوؤں کو پورا کرنا ممکن نہیں رہتا. حالانکہ انسان اگر اپنی زندگی میں دیکھے تو وہ ایک وقت میں ایک ہی جوڑا کپڑوں کا پہن سکتا ہے. ایسا ممکن نہیں ہے کہ ایک ڈریس کے اوپر دوسرا ڈریس, دوسرے ڈریس پر تیسرا ڈریس ایک ہی وقت میں چڑھا لے. ایک وقت میں انسان صرف اتنا ہی کھا سکتا ہے جتنا اس کے پیٹ میں سما جائے گا. انسان ایک وقت میں ایک ہی کمرے میں رہ سکتا ہے, ایک سے زیادہ کمروں میں رہ نہیں سکتا. لیکن آرزوؤں کا سلسلہ دراز ہوتا ہے, اور انسان مختلف چیزیں حاصل کرنے کی خواہشات پالنے لگتا ہے تو پھر اس کی کوئی حد نہیں رہتی. یہ آرزوؤں اور مال و زر کو حاصل کرنا اور اس کو جمع کرنا, اس کی مثال سب سے اعلی مثال غالب مولانا روم نے ہی دی تھی کہ انسان کی زندگی ایک کشتی کی مانند ہے. کشتی کو صرف اتنا ہی پانی چاہیے جو اس کے وزن کو اٹھا سکے اور کشتی تیرتی رہے. اس مقدار سے زیادہ پانی جس قدر بھی ہو کشتی کو فرق نہیں پڑتا. اگر 1.5 فٹ ڈیپتھ کا پانی اس کشتی کو تیرائے رکھ سکتا ہے, تیرتی رہے کشتی اس میں, تو پھر خواہ کسی جگہ پانی کی گہرائی 500 فٹ ہو جائے تو بھی کوئی فرق نہیں پڑے گا کشتی کو, وہ تو تیرتی رہے گی. اور اگر 5 کلومیٹر گہرا سمندر آ جائے اس کے نیچے تو بھی کشتی کو فرق نہیں پڑے گا. ایک اپنے وقت کے غوث گزرے بہت مشہور بزرگ سلسلہ سہروردیہ کے ملتان میں آرام فرما رہے ہیں جناب حضرت بہاءالدین زکریا رحمۃ اللہ علیہ. یہ بے پناہ امیر تھے. ان کے ہمسر اولیاء کرام اس بات پر پریشان ہوتے رہتے تھے کہ فقیر تو اتنا امیر کبھی نہیں ہوتا جتنا حضرت بہاءالدین زکریا رحمۃ اللہ علیہ ہیں. تو مختلف فقیر انہیں لیٹر لکھتے رہتے تھے کہ آپ کیسے فقیر ہیں کہ اس قدر مال و زر آپ نے جمع کر رکھا ہے. تو حضرت بہاءالدین زکریا رحمۃ اللہ علیہ ہر اعلی ظرف کی طرح اس پہ خاموشی اختیار کیے ہوئے تھے, لیکن جب یہ سلسلہ بہت بڑھ گیا اور الفاظ میں سختی آتی گئی لوگوں کے, تو تنگ آ کے پھر ایک بار جواب دیا کہ میں نے مال و زر جمع ضرور کیا ہے لیکن اسے دل میں جگہ نہیں دی. رب تعالیٰ نے ان کے الفاظ کو بعد میں ثابت بھی کر دیا کہ وہ درست فرما رہے تھے. تو کشتی جو پانی پہ تیر رہی ہے کوئی اسے فرق نہیں پڑے گا کہ گہرائی کتنی ہو جائے پانی کی. تو اگر 5 کلومیٹر گہرا سمندر بھی اس کے نیچے ہے تو وہ اسی طرح تیرتی رہے گی جیسے 1.5 فٹ گہرے پانی میں. لیکن اگر وہی پانی جو اس کے نیچے ہے جس پر وہ تیر رہی ہے, اگر وہ پانی کشتی میں داخل ہو جائے تو کشتی ڈوب جائے گی. تو مال و زر کی خواہش आरजुओं की भरमार जब ज्यादा होती है तो फिर उसका आलम ऐसा ही होता है जैसे पानी किश्ती के अंदर दाखिल हो जाए और किश्ती डूब जाए। इंसान का नफ्स जब मुंहजोर हो जाए और आरजुएं बहुत बढ़ जाए तो फिर वो बर्बादी की तरफ जाता है इंसान। हमारे यहाँ ये सवाल आमतौर पे लोग करते हैं कि साहब इस मुल्क में क्या खराबी हो गई, इस मुल्क का बनेगा क्या। ये तकरीबन हर महफिल में जहां भी आप जाइए ये सवाल जरूर उठता है। मेरे नजदीक इस मुल्क को ना करप्शन ने मारा है ना महंगाई ने, किसी चीज ने हम पे असर नहीं डाला, तबाही की तरफ नहीं लेके गया, मास्वाय एक चीज के कि हमारी मालोजर की ख्वाहिश, मजीद की ख्वाहिश इतनी बढ़ गई है कि हमारे अंदर सब्र खत्म हो गया। ये आरजुएं ही तो हैं जिनको पूरा करने के लिए हम अपनी चादर से ज्यादा पैर फैलाए होते हैं, और जब इंसान चादर से ज्यादा पैर फैलाता है तो उसे गुर्बत घेर लेती है। तो इन आरजुओं को काबू करके रखना बड़ा जरूरी हो जाता है, इसको बेकाबू नहीं इंसान होने दे कभी किसी कीमत पर भी। और उसका आसान तरीन हल यह है कि नफ्स की छोटी से छोटी ख्वाहिश की मुखालफत कर ली जाए ताकि वो मजीद आगे बढ़ना ही ना पाए। तो इंसान सुखी हो जाता है जिंदगी में, दुख रहता नहीं कोई। और यही वजह है कि ये फकीर लोग जिनके पास खाने के लिए पूरा नहीं होता, पेट भर रोटी नहीं उन्हें मैसर होती, पहनने को पूरा ड्रेस नहीं होता, रहने को पूरी छत नहीं होती, लेकिन उनसे ज्यादा मुतमईन शख्स आपको दुनिया में कोई दिखाई नहीं देगा, उनसे ज्यादा खुश इंसान दिखाई नहीं देता कि उन्होंने अपनी ख्वाहिशात और आरजुओं को इतना महदूद कर दिया है और अपने नफ्स को इस तरह से कुचला है कि उनका नफ्स ख्वाहिश करता ही नहीं जो उन्हें तंग कर पाए। एक बार यहां मैंने अर्ज किया था कि इकोनॉमिक्स का एक ऐसा फार्मूला गुर्बत मिटाने का ऐसा फार्मूला आज तक कोई इकोनॉमिस्ट नहीं दे पाया जैसा फार्मूला जनाब हजरत अली करमल्ला वजह ने इंसानों को दिया। हजरत अली करमल्ला वजह ने फरमाया था कि मैंने अपने अखराजात इतने कम कर लिए कि मैं अमीर हो गया। ये आरजुओं ही को दबाने की बात है। किसी साहब ने लास्ट संडे बात चूंकि लंबी हो गई थी तो ये सवाल रह गए थे कुछ, किसी साहब ने पूछा है कि क्या अभी तक फितरत की तशरीह करके लॉज बनाए जा रहे हैं, और अगर ऐसा है तो क्या नेचर को सिर्फ पॉजिटिव बुनियाद पर तशरीह करके कानून बनाए जाएं। Whether the interpretation of nature must be on positive base, if not, then on what base? Law of nature के कवानीन हम नहीं बनाते। Law of nature वो असल में कवानीन है जिनके तहत ये कायनात ऑपरेट कर रही है। गैरमन किसी लेक्चर में यहां गुफ्तगु करते हुए या किसी यूनिवर्सिटी में किसी लेक्चर में मैंने बड़ी तफसील से अर्ज किया था कि लॉ ऑफ नेचर है क्या, और हम जब लॉ ऑफ नेचर की बात करते हैं तो असल में इसके चार कंपोनेंट्स को इकट्ठा रख के उसको लॉ ऑफ नेचर का नाम देते हैं, जबकि वो बुनियादी तौर पर चार इसके कंपोनेंट्स हैं। और उनमें से एक को भी हम ड्रॉप कर दें तो लॉ ऑफ नेचर रहता नहीं। आप अगर ये गुफ्तगू का वो सिलसिला जो यहाँ हुआ था लॉ ऑफ नेचर पर, उसको निकाल लें, उसमें बहुत तशरीह से मेरा ख्याल है शायद एक या दो संडेज लॉ ऑफ नेचर पर बात हुई थी, तो वो मिल जाएगा। हम उसकी तशरीह नहीं कर पाएंगे, लॉ ऑफ नेचर के इंटरप्रिटेशन हम नहीं कर पाते हैं। अलबत्ता हम ये जरूर कर सकते हैं कि हम लॉ ऑफ नेचर को स्टडी कर लें, और लॉ ऑफ नेचर को स्टडी करने के बाद जो हम अपने मुल्क में कोऑपरेट करने के लिए, अपने मुआशरे को ऑपरेट करने के लिए जो कवानीन बनाएं, तो उसी पैरामीटर्स के अंदर अगर हम बना लें, वो इंसानी फितरत के बहुत करीब चला जाएगा कौन, और उसको इम्प्लीमेंट करना हमारे लिए ज्यादा आसान हो जाएगा। इसमें पॉजिटिव और नेगेटिव की कोई कैद नहीं है, सिर्फ लॉ ऑफ नेचर के उन चारों कॉम्पोनेंट्स को समझकर, उस पर बेस करके हम अपने बेनिफिट के लिए कवानीन बना सकते हैं जिंदगी गुजारने के लिए, तो जिंदगी आसान हो जाएगी क्योंकि वो इंसानी नेचर के बहुत करीब होगा। एक और सवाल है, वो इत्तेफाक की बात यह है कि इस सवाल का जवाब अभी मैं शुरू में दे ही चुका। कुरान पाक में दुनिया को लफ्ज लाहौलाब कहकर रिपीटेडली पुकारा गया है, इसकी तशरीह कर दें। जो हमारा नफ्स दिन ख्वाहिशात के पीछे जाता है वो दुनियावी ख्वाहिशात ही हैं, और जब इंसान दुनिया के हसूल में डूब जाता है और अपने नफ्स की ताबेदारी करने लगता है तो ऐशो इशरत ही में मुब्तला हो जाता है। तो इसलिए दुनिया की ख्वाहिशात और दुनिया के तौर तरीके अगर दुनिया के लिए किए जाएं और अपने नफ्स की पैरवी की जाए तो वो लाहौलगा भी होगी। तो रब ताला ने दुनिया को कुरान पाक में लाहौलाब के नाम से जो पुकारा है, वो जिंदगी के उस हिस्से की तरफ इशारा है जहां हम नफ्स की पैरवी कर रहे होते हैं, अपनी ख्वाहिशात और आरजुओं के पीछे दौड़ रहे होते हैं, और उस प्रोसेस में हम रब को भी भूले हुए होते हैं। रब ने जो हमारे डूज एंड डू नॉट्स के जरिए जिंदगी गुजारने के तौर तरीके कुरान के जरिए हम तक पहुंचाए, आप सल्लल्लाहु अलैहि वसल्लम के जरिए हम तक पहुंचाए, उनको भूले हुए होते हैं, तो वो लाहौलाब के मायने में इस तरह से इस्तेमाल उसे किया हुआ है। मालूम नहीं सवाल का मतलब इससे क्या है, जिन साहब ने भी पूछा है। अस्सलामुअलैकुम, बड़े शाह साहब सैयद याकूब अली शाह साहब ख्वाब में आए थे और मेरे साथ काफी देर सदर पिंडी में घूमते रहे, फिर मैंने कहा कि घर चलिए, कहने लगे कि चलो। घर आ गए, मैंने कहा कि खाना खाएंगे, कहने लगे जरूर। तो मैं पढ़ नहीं पा रहा, सालन और रोटियां, इससे ज्यादा नहीं पढ़ा जा रहा क्या लिखा है। तो शाह साहब ने दो तीन नवाले लिए और खाना रख दिया, मैंने कहा कि और खाइए, तो कहने लगे कि इस उम्र में इतना ही खाते हैं। मैंने कहा कि आपकी उम्र क्या है, तो कहने लगे कि 1914 की पैदाइश है। अब मालूम नहीं इससे क्या, जिन साहब ने लिखा है तो वो क्या कहना चाह रहे थे, इसमें सवाल क्या है, ये मैं नहीं समझ पाया। वो जो दो तीन नवाले उन्होंने खाए वो तो मैं अर्ज कर सकता हूँ कि किबला मुर्शिद साहब की खुराक जो मैंने साल साल तक देखी, नाश्ता एक कप चाय का होता था और सारा दिन चाय पीते थे, खाना नहीं खाते थे, रात को अलबत्ता एक रोटी खाते थे, तो पूरे 24 घंटे में उनकी खुराक दर हकीकत एक रोटी थी, और पैदल चलना बहुत था उनका, और इसी वजह से बहुत ही स्लिम थे और जिस्म पर गोश्त बरनाम था। आप इससे क्या चाहते हैं, अगर आप नेक्स्ट संडे लिख दें कि इससे मुराद आप क्या थी, क्या चाह रहे थे, तो मैं अर्ज कर दूंगा कुछ।
जमा किया लेकिन दिल में जगह नहीं दी। चाचा साहब, अगर दिल में जगह नहीं तो जमा भी नहीं होता, तो वो जमा तो हो ही नहीं सकता था, होता ही नहीं है, वो तो खर्चे जाता है। ये बड़ी कंफ्यूजिंग है। इसी तरह आलम भी कंफ्यूज कर रहे हैं हमें, कॉन्सेप्ट क्लियर नहीं हो रहा।
हज़रत बहाउद्दीन ज़करिया रहमतुल्लाह अलैह साहब के बारे में जो थोड़ा बहुत मैं जानता हूँ, बहुत ही आला ज़र्फ इंसान है। हज़रत बहाउद्दीन ज़करिया रहमतुल्लाह अलैह दर हकीकत खानदानी रईस थे, तो ये जागीर जो उनके पास थी, जो कारोबार उनका था, ये मौरूसी चला आ रहा था। ये दौलत उनकी अपनी पैदा करदा नहीं थी, बल्कि ये मौरूस की दौलत थी जो उनके पास थी। और जहां तक खर्च करने की बात है, तो मैंने अभी भी अर्ज किया था कि जो अल्फाज उन्होंने फरमाए थे कि मैंने माल उजर जमा जरूर किया है लेकिन उसे दिल में जगह नहीं दी, तो उसको रब ताला ने साबित भी कर दिया। ये मैंने अर्ज की थी अभी। वो हुआ यूं था कि जब एक खत का जवाब हज़रत बहाउद्दीन ज़करिया रहमतुल्लाह अलैह साहब ने इस सूरत में दिया जो मैंने अर्ज किया कि मैंने माल उजर को दिल में जगह नहीं दी, तो अल्लाह ताला ने उनकी सच्चाई को यूं साबित किया कि कुछ अरसे के बाद रियासत में कहत पड़ गया था, और वो कहत इस कदर शदीद था, खुशकसाली इस तरह से आई कि अनाज उगा नहीं बिल्कुल। तो रियासत की हुकूमत ने अवाम में गल्ला तकसीम किया, हत्ता के रियासत के ज़खीरे ख़त्म हो गए अनाज के। तो हज़रत बहाउद्दीन ज़करिया रहमतुल्लाह अलैह साहब ने जब ये देखा कि खल्के खुदा तकलीफ में है, तो अपने गोडाउन्स के मुंह खोल दिए और ऐलान कर दिया कि हर शख्स अपनी ज़रूरत का अनाज मेरे यहाँ से फ्री ऑफ कॉस्ट ले जा सकता है। तो उसका नतीजा ये हुआ कि जनाब हज़रत बहाउद्दीन ज़करिया रहमतुल्लाह अलैह साहब के गोडाउन से खल्के खुदा को अनाज मिलता रहा उनकी ज़रूरत के मुताबिक, हत्ता के वो कहत ख़त्म हो गया। हज़रत बहाउद्दीन ज़करिया रहमतुल्लाह अलैह बहुत सखी इंसान थे, और उनकी सखावत का अंदाज़ा इससे हो जाएगा कि जनाब हज़रत बहाउद्दीन ज़करिया रहमतुल्लाह अलैह साहब के पोते जनाब शाहरुख ने आलम, जो बहुत चहेते थे दादा के, उनमें भी हज़रत बहाउद्दीन ज़करिया रहमतुल्लाह अलैह साहब की सखावत के असरात मौजूद थे। जेनेटिकली ये चीज़ें ट्रांसफ़र होती हैं। एक दिन महफिल जमी थी हज़रत बहाउद्दीन ज़करिया रहमतुल्लाह अलैह साहब की, कि वहाँ एक शख्स आया और उसने कहा कि मैं मुसाफिर हूँ, सैयद हूँ, मेरे पास सवारी नहीं है। तो हज़रत शाहरुख ने आलम जो 8-9 साल के बच्चे थे वहाँ खेल रहे थे, तो दौड़े गए और जाके अस्तबल से जो सब में बेहतरीन घोड़ा था वो ले आए और लाके उस शख्स के हवाले कर दिया। वो आदमी घोड़े पर बैठा और हवा हो गया वहां से। तो महफिल में बैठे हुए एक शख्स ने कहा कि हजरत आपने ये क्या किया, मैं इस शख्स को जानता हूं, ये तो इसी शहर का मरासी है, तो ये तो आपसे झूठ बोल रहा था। तो शाहरुख ने आलम साहब ने जवाब दिया कि ये मेरे भी इल्म में है, ये पैदाइशी वली थे शाहरुख ने आलम साहब, मेरे इल्म में है कि ये यहीं लोकल मरासी है, लेकिन मैंने घोड़ा उसको नहीं दिया बल्कि उस निस्बत को दिया जहां इसने अपनी निस्बत जा जोड़ी थी। तो उनकी सखावत का तो ये आलम था कि पोते तक में ये सखावत उस छोटी उम्र में इतनी थी। अल्लाह ताला, ये जो आपने कहा कि जमा हो ही नहीं सकता, वो तो साथ साथ खर्च होता जाता, तो इसके लिए मैं ये अर्ज कर दूं कि रब ताला की यहां इनामात बेपनाह हैं, और एक के 10 दुनिया में मिलते हैं اور 1:70 آخرت میں. حضرت علی کرم اللہ وجہ کے گھر پہ فاقے تو اکثر رہتے تھے. تو ایک بار 2-3 دن کے فاقے کے بعد کچھ تھوڑا سا آٹا کہیں سے آیا تو بی بی صاحبہ نے روٹی بنا کے پیش کی حضرت علی کرم اللہ وجہ کی خدمت میں. تو نوالا توڑنے لگے تھے تو دروازے پر کسی نے صدا لگا دی کہ اللہ کے نام پہ روٹی دے دیں. باوجود اس کے کہ وہ 2-3 دن کے فاقے سے تھے, حضرت علی کرم اللہ وجہ اٹھے اور لے جا کے روٹی اس صدا لگانے والے کے ہاتھ پہ رکھ دی. تو بی بی صاحبہ نے کہا کہ آپ تو خود کئی روز کے فاقے سے ہیں. تو فرمایا کہ نہیں, اللہ کے نام پر مانگا تھا. تو ابھی یہ گفتگو ہو ہی رہی تھی تو دروازے پہ دستک ہوئی. حضرت علی کرم اللہ وجہ نے جا کے دیکھا تو ایک شخص کھڑا تھا اور اس نے کہا کہ یہ فلاں شخص نے آپ کی خدمت میں یہ روٹیاں ہدیہ کی ہیں. تو پوچھا کتنی ہیں؟ تو اس نے کہا کہ 8. تو فرمایا یہ میری نہیں, واپس لے جاؤ. تو آ کے پھر بیٹھ گئے گھر کے اندر. تھوڑی دیر میں پھر ایک دستک ہوئی, جا کے دیکھا تو ایک صاحب کھڑے تھے. انہوں نے کہا کہ صاحب یہ فلاں صاحب نے آپ کی خدمت میں روٹیاں پیش کی ہیں. پوچھا کتنی ہیں؟ تو انہوں نے پھر کم بتائیں. فرمایا یہ میری نہیں. تو تیسرا شخص آیا, اس سے پوچھا تو اس نے کہا کہ 10 روٹیاں ہیں. فرمایا یہ میری ہیں, مجھے دے دو, کہ اللہ کا وعدہ یہ ہے کہ میں 1 کے بدلے میں 10 دیتا ہوں. تو جب انسان اللہ کے نام پر مال و زر خرچ کرنے لگتا ہے تو وہ اسی طرح بڑھتا ہے کہ انسان دیتا رہتا ہے اور اس کے مال و زر میں اضافہ ہوتا رہتا ہے, چاروں طرف سے آتا ہے. ایسا کبھی نہیں ہوا کہ اللہ کی راہ پر خرچ کرنے والا بے لوس طریقے پر خرچ کر رہا ہے, جس میں نہ تو یہ غرض ہے کہ کوئی مجھے اچھا کہے, نہ یہ توقع ہے کہ جس شخص کے لیے میں کچھ کر رہا ہوں وہ اس کا مجھے کوئی صلا دے گا, نہ اس میں نیک نامی کی توقع ہے. صرف اللہ کے نام پر کر رہا ہے کہ اللہ نے جو کچھ مجھے دیا ہے اس میں اس کی مخلوق کا حصہ ہے, وہ حصہ اس تک پہنچ جائے. تو پھر اس کا اجر ایسے ہی آتا ہے جیسے حضرت علی کرم اللہ وجہ نے فرمایا. تو لائٹ نوٹ پر اگر ایک بات کی جائے کہ حضرت موسیٰ علیہ السلام کے زمانے میں ایک شخص تھا, وہ دیکھتا تھا کہ حضرت موسیٰ علیہ السلام کو حضور پر تشریف لے آتے ہیں. تو ایک بار حضرت موسیٰ علیہ السلام بازار سے گزر رہے تھے تو اس شخص نے آواز دے کے پوچھا کہ موسیٰ کہاں جا رہے ہیں؟ تو حضرت موسیٰ علیہ السلام نے فرمایا کہ میں اپنے رب سے گفتگو کے لیے کوہ طور پر جا رہا ہوں. تو اس شخص نے کہا کہ جب آپ اللہ سے گفتگو کریں, رب سے بات چیت ہو, تو میرا ایک سوال رب تعالیٰ سے پوچھ لیجئے. تو حضرت موسیٰ نے کہا کہ کہو کہ رب سے یہ پوچھئے گا میرے بارے میں کہ میری تقدیر میں آخری سانس تک اللہ نے کتنا رزق لکھا ہے. تو حضرت موسیٰ علیہ السلام گئے اللہ تعالیٰ سے, جب گفتگو سے فارغ ہوئے تو اٹھتے ہوئے عرض کی کہ یا باری تعالیٰ, تیرا ایک بندہ ہے اس نام کا, فلاں بازار میں رہتا ہے, اس نے مجھ سے کہا تھا کہ میں تجھ سے اس کی یہ گزارش پیش کر دوں تیری خدمت میں. تو رب تعالیٰ نے فرشتے سے کہا کہ اس آدمی کا بتا دو کہ اس کے مرنے کے وقت تک کتنا رزق اس کی تقدیر میں لکھا گیا ہے. تو حضرت موسیٰ علیہ السلام کو بتا دیا گیا. جب اس شخص سے حضرت موسیٰ علیہ السلام کی ملاقات ہوئی تو حضرت موسیٰ علیہ السلام نے اس کے سوال کا جواب اسے بتا دیا کہ تمہارے آخری سانس تک تمہاری تقدیر میں اتنا رزق لکھا ہے. پھر جب حضرت موسیٰ علیہ السلام کو حضور پر جا رہے تھے تو اس شخص نے کہا کہ آج میری ایک گزارش رب تعالیٰ کی خدمت میں پیش کر دیں, رب سے کہیں کہ جو تو نے میری تقدیر میں لکھ دیا وہ تو میرا ہو گیا, یہ رزق میرا حق ہے اب. تو جو چیز میری ہے میں جب چاہوں تو اس سے طلب کر لوں, تو یہ میری زندگی میں جتنا ٹوٹل رزق تو نے لکھا ہے وہ ایک ہی بار میں مجھے دے دے. تو حضرت موسیٰ نے سمجھایا کہ پاگل نہ بنو، سانسوں پر رزق کو تقسیم کرنا صرف رب تعالیٰ ہی کر سکتا ہے، کوئی انسان ایسا حساب نہیں کر سکتا. تم اس رزق کو خرچ کر دو گے، زندگی تمہاری لکھی جا چکی، اس سے پہلے تم مر نہیں سکتے. تو جب وہ رزق ختم ہو جائے گا تو تم سسک سسک کے زندہ رہو گے، تو کیا کرو گے زندگی میں؟ اس نے کہا کہ اس لاجک کو چھوڑیے، میں نے تو ایک گزارش آپ کے سپورٹ کی ہے کہ رب کی خدمت میں عرض کر دیں. تو حضرت موسیٰ نے پھر بھی سمجھانے کی بہت کوشش کی، لیکن وہ شخص بضد رہا. جب دیکھا کہ وہ شخص نہیں مان رہا تو حضرت موسیٰ نے کہا کہ ٹھیک ہے، تمہاری مرضی، میں تو اللہ سے عرض کر دوں گا. تو حضرت موسیٰ علیہ السلام نے اللہ کے حضور عرض کر دی کہ یا باری تعالیٰ، جس شخص کے رزق کے بارے میں تجھ سے پوچھا تھا، آج اس نے اس خواہش کا اظہار کیا ہے. تو رب نے بھی کہا کہ وہ پاگل ہے، اس کو سمجھاؤ کہ یہ کام صرف میں کر سکتا ہوں، کہ رزق کو اس کی ٹوٹل سانسوں پر تقسیم کر کے اسے عطا کروں، یہ کسی انسان کے بس کا کام نہیں ہے. تو حضرت موسیٰ نے کہا کہ یہ باری تعالیٰ، میں نے تمام کوششیں کر دیکھیں، وہ شخص نہیں سمجھتا. تو رب نے فرشتے کو حکم دیا کہ رزق دے دیا جائے. تو اس شخص کی تقدیر میں جتنا اس کے مرتے دم تک رزق لکھا تھا، وہ یکمشت اسے دے دیا گیا. اور پھر وہی ہوا جس کا ڈر تھا، کہ حضرت موسیٰ علیہ السلام ادھر سے گزرے تو دیکھا کہ اس شخص کے خاندان کے سارے لوگ اس کے یہاں کھانا کھا رہے ہیں. تو حضرت موسیٰ نے سوچا کہ یہ رزق اب اس کا 6 مہینے یا 8 مہینے سے زیادہ نہیں چلے گا. پھر ایک دن ادھر سے گزر ہوا تو دیکھا کہ محلے کے تمام لوگ اور اس کے خاندان کے لوگ وہاں کھانا کھا رہے ہیں. تو حضرت موسیٰ نے حساب لگایا کہ یہ 3-4 مہینے میں گیا رزق سارا. پھر جو وہاں سے گزرے تو پتہ لگا کہ شہر کے جتنے بھوکے لوگ ہیں وہاں کھانا کھا رہے ہیں. تو حضرت موسیٰ نے سوچا کہ یہ 3-4 روز میں ختم ہو جائے گا اب رزق اس کا. لیکن ہوا یہ کہ وہ کئی مہینے دیکھتے رہے کہ وہاں شہر کے تمام بھوکے کھانا کھا رہے ہیں اور رزق چل رہا ہے. تو ایک دن جو رب تعالیٰ سے گفتگو ہوئی تو حضرت موسیٰ نے رب تعالیٰ سے پوچھا کہ یا باری تعالیٰ، وہ آدمی جس نے اپنی قسمت کا تمام رزق یکمشت مانگ لیا تھا، اس کے یہاں میں نے دیکھا ہے تو جتنے لوگ وہاں کھانا کھا رہے ہیں، وہ تو 3-4 دن سے زیادہ رزق جاری نہیں رہنا چاہیے تھا، وہ ختم ہی نہیں ہو رہا، تو کئی مہینوں سے لوگ وہاں کھانا کھا رہے ہیں. تو رب نے کہا کہ موسیٰ، اس شخص نے میرے ہی ایک وعدے پر میرے ساتھ سیلز مین شپ لڑا دیے کہ وہ میرے بندوں کو کھانا کھلا رہا ہے، میں اسے 1 کے 10 دیتا چلا جا رہا ہوں، اور یہ سلسلہ اب جاری رہے گا جب تک وہ کھانا کھلاتا رہے گا. تو جب انسان رب کی راہ پر خرچ کرتا ہے تو پھر اللہ تعالیٰ اسے یوں ہی عطا فرماتا ہے، اس کے پاس مال و زر کی، رزق کی کمی کبھی نہیں آتی. تو ہمارا یہ سوچنا شاید زیادہ درست نہ ہو کہ اگر ہم اللہ کی راہ پہ خرچ کرتے رہیں گے تو ہمارے پاس مال و زر کبھی جمع نہیں ہوتا، بےتحاشا جمع ہوتا ہے. بات صرف اتنی ہے کہ ہم میں سے کوئی شخص اس چیز پر عمل کر کے دیکھ لے کہ بغیر کسی غرض کے، بغیر کسی توقع کے، بے لوس ہو کر صرف اور صرف اللہ کی رضا کے لیے اس کے بندوں پر خرچ کرے کھلے دل سے، اور دیکھیے پھر رزق کس طرح مین کی طرح برستا ہے انسان پر. ایک اور کسی نے سوال کیا ہوا ہے کہ دوران صف درود پاک کا ورد کرنے کے دوران اگر وضو نہ رہے تو کیا درود پاک کا ورد جاری رکھا جا سکتا ہے؟ جی، پڑھا جا سکتا ہے، لیکن افضل یہ ہے، بلکہ پاس ادب یہ ہے کہ درود شریف بے وضو نہ پڑھا جائے، ادب کا تقاضا ہے، ورنہ پڑھا تو جا سکتا ہے. کسی صاحب کا سوال کہ مجھ جیسے کچھ نالائق اسٹوڈینٹس اپنے مرشد کی توجہ پانے کے لیے، کہ یہ احساس خوشی دیتا ہے کہ مرشد کی توجہ ان کی طرف ہوئی، کبھی لاپرواہی اور کبھی جان بوجھ کر غلطی کر دیتی ہیں تاکہ ڈانٹ ہی صحیح ان کے قریب بیٹھنے کا زیادہ وقت مل جائے، مگر اندر سے جان نکلی بھی ہوتی ہے. یہ اس لیے کہا کہ اگر کوئی غلطی نہ ہو تو مرشد صاحب جاتے ہی ٹافی دے دیتے، ٹھیک ہے جائیے. کیا مرشد اس سے ناراض تو نہیں ہو جائیں گے؟ اپنے مرشد سے سب کو ہی پیار ہوتا ہے، اس لیے ان کی محبت میں بیٹھنا ہر مرید کی خواہش ہوتی ہے. کیا یہ موقع ہمیں بھی ملے گا؟ کیا ہم معلوم نہیں آپ کے مرشد صاحب کے بارے میں تو میں نہیں کچھ کہہ سکتا، کیونکہ میں نہیں جانتا آپ کے مرشد کون ہے، لیکن مجھے اپنے مرشد صاحب کا ضرور پتا ہے. جب میں جا کے بیٹھتا تھا اپنے مرشد صاحب کے پاس تو اپنی جاب کی وجہ سے اور دوسرے اور معاملات کی وجہ سے، باوجود اس کے کہ میں اللہ کو پکارتا تو رہتا تھا، لیکن شاید انا میری بہت اسٹرانگ ہوگی، جس کا مجھے تو اندازہ نہیں تھا لیکن میرے مرشد صاحب کو اندازہ ضرور تھا. تو بغیر کوئی غلطی کیے ہی ڈانٹ اتنی پڑتی رہتی تھی، اور وہ بھی خاص طور پر دوسروں کی موجودگی میں، کہ یہی خوف آتا تھا کہ بغیر غلطی کے یہ عالم ہے تو اگر کبھی غلطی ہو گئی تو میرا حشر کیا کیا جائے گا. تو کوشش یہ ہوتی تھی کہ غلطی کروں ہی نہیں کوئی، لیکن اب کیا کیا جائے کہ جب آدمی زیادہ محتاط ہوتا ہے تو غلطی کرتا ضرور ہے. تو غلطیاں ہوتی تھیں، اور جس قسم کی ڈانٹ سننے کو ملتی تھی اور جو سلوک ہوتا تھا وہ شاید عام آدمی کے لیے ناقابل برداشت ہو جائے. بہت شدت کی ڈانٹ پڑتی رہی ہے. آج احساس ہوتا ہے کہ اگر میرے اندر یہ کوتاہیاں اور غلطیاں نہ ہوتی ہیں تو شاید مرشد صاحب جتنا مجھ سے پیار کرتے تھے وہ اور بھی زیادہ ہوتا. ہم یہ غلط سمجھتے ہیں کہ اگر ہم کہیں جائیں اور جا کے جب تک دو چار گھنٹے نہ بیٹھیں تو شاید ہمارے مرشد ہماری طرف متوجہ نہ ہوں. ایسا نہیں ہے. ہم دوسروں کے ساتھ جو سلوک کرتے ہیں اس کو اگر اپنی ذات پر منطبق کر لیں اس بات کو، اور ہم یہ دیکھ لیں کہ ہمارے رویے کیا ہوں گے، تو جو ہمارا رویہ ہوگا وہی دوسرے آدمی کا بھی ہو جائے گا ایسی حرکت سے. اگر کوئی شخص ہمارے پاس آ کے بیٹھے اور ہمیں اور بہت سے کام بھی کرنے ہیں ظاہر ہے، اور وہ بلا وجہ بیٹھا رہے، تو چونکہ ایک پابندی یہ ہو جاتی ہے کہ جب کوئی مہمان آیا ہے تو انسان نے اسے پوری طرح نہ صرف وقت دینا ہے بلکہ کوشش یہ کرنی ہے کہ گفتگو سے اور رویے سے ایسا ہو کہ دوسرا آدمی انٹرٹین ہو کر جائے، محسوس کرے کہ میں جہاں گیا تھا وہاں سے خوش ہو کے اٹھوں. یہ سنت رسول صلی اللہ علیہ وسلم بھی ہے، اور آپ صلی اللہ علیہ وسلم کا ایک فرمان بھی ہے کہ جب تم کسی سے ملو تو اس طرح سے ملو کہ جس سے تم مل رہے ہو وہ یہ سوچے کہ شاید تم صرف اسی کے ہو. یہ فرمان ہے آپ صلی اللہ علیہ وسلم کا. تو جب آپ اس حکم کی تعمیل کرتے ہیں تو پھر آنے والے کو پوری طرح نہ صرف وقت دینا ہوتا ہے بلکہ آپ اسے اپنی گفتگو سے اور اپنے اٹھنے بیٹھنے سے اس کو انٹرٹین بھی کرتے ہیں. نتیجہ یہ ہے کہ آپ کے باقی سارے کام رک جاتے ہیں. تو اگر ایسا مہمان روز آنے لگے تو انسان یہ سوچتا ہے کہ میرے کام رہ جاتے ہیں صاحب کے آنے سے. اس کے برعکس اگر کوئی صاحب ایسے ہیں جو آئے اور سلام کیا اٹھ کر فوراً چلے گئے، رکتے ہی نہیں کہ بس صرف مجھے آپ کو سلام عرض کرنا تھا، السلام علیکم میں جا رہا ہوں، ایسا وزٹر ہمارے سب کے لیے بڑا ویلکم وزٹر ہوتا ہے. ہم اسے دل سے پسند کرتے ہیں کہ وقت زیادہ نہیں لیتا. تو یہ بزرگ تو ایسے ہیں کہ ان کی اپنے معمولات بہت خاصے، ان کا شیڈول ٹائٹ ہوتا ہے کہ انہیں اللہ اللہ بھی کرنا ہے اور کسی کی موجودگی میں وہ کریں گے بھی نہیں. وہ کسی گیسٹ کو یہ کہہ کے نہیں اٹھ کر چلے جائیں گے کہ اب میں نماز کے لیے جا رہا ہوں، وہ تو اس کو وقت دیتے رہیں گے وہاں بیٹھے. تو بہتر یہی ہوتا ہے، اور یہ آداب مہمانی بھی ہیں कि हम अगर किसी के पास जाएं तो कम से कम लें, वहां कम से कम बैठें और कोशिश करें कि फौरी तौर पर चले जाएं। उससे दूसरा आदमी खुश रहता है जिसके पास हम बतौर मेहमान गए हैं। मैं तो इस सिलसिले में बहुत ही नालायक इंसान हूं। मैं दूसरे ममालिक में जाता हूं, बुजुर्गों की खिदमत में हाजिरी देना होती है मुझे। 5-5.5 घंटे की फ्लाइट करके यहां से जब तुर्की गए तो जनाब हजरत साहबी रसूल और मेजबान रसूल सल्लल्लाहु अलैहि वसल्लम हजरत अबू अय्यूब अंसारी रजी अल्लाह तआला अन्हु वहां हैं उनकी खिदमत में। मेरा ख्याल है टोटल हाजिरी वहां 3 या 3.5 मिनट की होती है। फातिहा पढ़ी, उनकी खिदमत में सलाम अर्ज किया और इजाजत ली, गायब हो गए। वहां से 1000 किलोमीटर से ज्यादा का फासला है, कोनिया का है, वहां मौलाना रोम है, जनाब हजरत शम्स तबरेज सबजवारी है। तो इस्तांबुल से एक लंबा सफर करके कोनिया जाते हैं, 3-3.5 मिनट की हाजिरी, इससे ज्यादा कभी हुई नहीं। बल्कि इस्तांबुल में अगर आप हजरात जाएं तो मैं तो सच्ची बात है कि उनके इश्क में मुब्तला हो गया। वहां एक पैगंबर दफन है इस्तांबुल से तकरीबन कोई 15 किलोमीटर बाहर, जहां हजरत यूशा अलैहिस्सलाम बहुत ही प्यारे शख्स हैं, बेपनाह प्यारे शख्स हैं। और उनसे मिलने के बाद मेरा नहीं ख्याल कि अगर आपकी उनसे एक बार मुलाकात हो जाए वहां फातिहा पढ़ने के दौरान तो आप उनके इश्क में मुब्तला हुए बगैर रह सकें। लेकिन वक्त मेरा वही, वो 3-3.5 मिनट से ज्यादा मैं नहीं रुकता। तो उसका एक फायदा जरूर देखा आप मुझे, ये नहीं मालूम कि जो लोग घंटों वहां बैठते हैं वो क्या लेते होंगे, लेकिन मुझे इतना पता है कि उन 3-3.5 मिनट ही में वो लाद लदा के भेजते हैं वहां से। इतना कुछ इल्म और इतनी इनायात वहां से हासिल हो जाती हैं उन 3-3.5 मिनट में कि उनको संभालना मुश्किल होता है बाज़ुकात। तो जितना ये, इसकी एक एग्जाम्पल मैं आपसे ये अर्ज कर दूं कि अगर एक शख्स रोज आपके घर पे आए और दरवाजा खोल के अंदर गर्दन करके कही अस्सलाम वालेकुम, अच्छा जनाब मुझे इजाजत है जाऊं, तो बात ना करे कोई, तो ज्यादा से ज्यादा 3-4 दिन आप उसे बर्दाश्त कर पाएंगे। चौथे दिन उसे रोक के खुद ही पूछते हैं कि भाई तुम रोज सलाम करने आते हो, कोई काम है तुम्हें क्या? तो उसके जवाब में फिर वो ये कह दे कि नहीं मुझे तो कोई काम नहीं, मैं तो सिर्फ आपकी खिदमत में सलाम अर्ज करने आता हूं, मुझे आपसे प्यार है, वो सलाम अर्ज करना होता है, काम नहीं है कोई। तो आप मजबूर हो जाएंगे कि घर में अफराद खाना को और अपने मुलाजमों को ये कहें कि भाई ये आदमी अगर कभी कोई काम कहे तो इसका कर देना। और इसके बरक्स अगर एक आदमी रोज आए और आकर एक नई फरमाइश आपसे करता रहे तो 5-6 मरतबा फरमाइश पूरी करने के बाद आप ये उसे कहेंगे कि कभी इसके बगैर भी आ जाओ भाई, बगैर फरमाइश के भी कभी आ जाओ तुम। अब देखिए दोनों में कितना फर्क है। तो इन बुजुर्गों से बटोरने का आसान तरीका यह है कि इनके सामने रोज एक नई फरमाइश रखने की बजाय सिर्फ इतना रखिए। मैं भी एक जमाने में मैंने एक बार मुर्शिद साहब से अर्ज किया, कुछ दुआ के लिए कह दिया, तो जनाब मेरे मुर्शिद जो थे उनकी खिदमत में तशरीफ लाते थे कुछ साहिब लोग भी, तो जब सेकंड टाइम मैंने अर्ज की दुआ के लिए तो बाहर निकल के उन्हीं जो साहिबान जो इल्म के लिए आते थे और खुद भी वो साहिब इल्म थे, उन्होंने मुझसे कहा कि शाह साहब आप मुर्शिद साहब को दुआ के लिए ना कहा कीजिए। तो मैंने वजह नहीं पूछी, मैंने कहा अच्छा ठीक है। तो मैंने पलट कर कभी दुआ के लिए फिर कहा नहीं। लेकिन जो जो वक्त गुजरता गया कुछ इसलाह की सुनगन मिली मुझे, तो पता ये चला कि वो जिन साहब ने भी مجھے منع کیا تھا کہ مرشد صاحب سے دعا کے لیے کبھی نہ کہیے، تو کتنی بڑی فیور کی تھی انہوں نے مجھے. اس لیے وہ اب آ کے پتا چلا کہ وہ قصہ کیا تھا. اگر میں نے مرشد صاحب سے دعا کرا لی تو وہ تو بری ذمہ ہو گیا کہ جو اس نے کہا میں نے دعا کر دی، جان چھوڑی. اور اگر میں دعا کے لیے نہ کہوں تو مجبور ہیں خود میرا خیال رکھنے پہ، تو از خود وہ دعا کرتے رہیں گے ہر ہر طریقے سے. وہ تو اب آ کے سمجھ میں آئی یہ بات، یہ قصہ کیا تھا. تو یہ ضروری نہیں ہوتا کہ آپ اپنے مرشد صاحب کے پاس جائیں تو ان سے دعا ہی کا کہیں، بلکہ میری گزارش تو یہ ہوگی کہ اپنے مرشد صاحب سے دعا کے لیے کبھی نہ کہیے. آپ ان کو مجبور کر دیجیے کہ وہ خود آپ کا خیال رکھیں. تو اگر وہ صاحب علم ہیں، صاحب نظر ہیں آپ کے مرشد، یقیناً ہوں گے، تبھی تو آپ نے بیعت کی ان کے ہاتھ پہ، تو یقین کیجئے کہ ان کے وہاں گھنٹی بج جائے گی. جہاں آپ مشکل میں آئیں گے وہ گھنٹی ضرور بجتی ہے، تو وہ از خود دعا ہو جائے گی اور نکل بھی جاتا ہے، اللہ تعالیٰ نکال لیتا ہے انسان کو مشکلات سے. تو مرشد کے ساتھ تعلق ایسا رکھیے جس سے ظاہر یہ ہو کہ یہ بے لوس تعلق ہے، کوئی غرض نہیں ہے اس میں، تو دیکھیے رب تعالیٰ کی طرف سے پھل کتنا ملتا ہے اس کا. تو مرشد سے آپ غرض کے ساتھ ملیں گے تو جس غرض سے ملے ہیں وہی پوری ہوتی رہے گی، پھر باقی سب پہلو رہ جائیں گے. مرشد کے پاس کوئی مال و دولت تو اتنا ہوتا نہیں ان لوگوں کے پاس، تو وہاں سے مال و دولت تو وہ کیا آپ لیں گے. سب سے قیمتی چیز تو مرشد صاحب کے پاس ان کا علم ہے، اور مرشد صاحب کے پاس تربیت ہے سب سے قیمتی چیز. تو وہ علم اور وہ تربیت ملنی چاہیے انسان کو. جب تربیت مل گئی تو انسان اپنے مرشد کے مقام تک خود چلا گیا. اس کی ایگزامپل بالکل یہ ہے کہ اگر آپ ایک ریت کے میدان میں یا مٹی جہاں لوز سوائل ہے اس میدان میں آپ اگر چلے تو وہاں پاؤں کے نشان آ جاتے ہیں. تو اگر میں نے دیکھا کہ وہاں پاؤں کے نشان ہیں، فٹ پرنٹس ہیں، اور ان پاؤں کے نشان پر پاؤں رکھ کے میں چلتا رہا تو میں یقینی طور پر وہیں پہنچوں گا جہاں وہ شخص پہنچا جس کے پاؤں کے نشان موجود تھے. تو جب ہم اپنے مرشد کی تربیت ان سے لینے لگتے ہیں تو تربیت وہی کریں گے مرشد جیسی ان کی اپنی ہوئی تھی. تو جہاں مرشد جا پہنچے وہاں آپ جا پہنچیں گے، یہ بہتر یا ایک آدھ کرائی ہوئی دعا بہتر؟ تو میں تو یہ عرض کیا کرتا ہوں کہ اگر کوئی شخص، کوئی ڈاکٹر آپ کا دوست ہو گیا تو بجائے اس کے کہ اس کے پاس ہم اپنے جاننے والوں کو لے جائیں کہ یہ بیمار ہے اس کا علاج کر دیجئے، ہر دوسرے دن اپنے کسی جاننے والے کو وہاں لے جائیں علاج کروا لیں، تو سب سے اچھا کام یہ ہے کہ اس سے اگر آپ کی دوستی ہے ڈاکٹر کی تو اس سے اس کا فن لے لیجئے. یہ علم طبی جو ہے اس سے وہ حاصل کر لیجئے تاکہ لوگوں کا علاج آپ خود کرنے لگ جائیں، لے جانا نہ پڑے. تو مرشد صاحب سے ملیے، آپ ضرور ملیے، لیکن کوشش کیجئے کہ ان سے وہ کچھ حاصل کر پائیں آپ. اور اس راہ میں ایسا تو ہے نہیں کہ مرشد صاحب کوئی انجیکشن لگا دیں گے آپ کو یا مجھے تو مجھے علم مل جائے گا. وہ تو مرشد صاحب کے پاس آدمی جاتا ہے ان کو کاپی کرنے لگتا ہے انسان. تو یہ جو فٹ پرنٹس کی بات کی تھی وہ میں کاپی کو ریفر کر رہا تھا. تو جیسے وہ کر رہے ہیں، جو ان کے رویے ہیں، ایٹیٹیوڈز ٹورڈز لائف، ایٹیٹیوڈز ٹورڈز پیپل، اس کی کاپی کر لیجئے، آپ خود وہاں جا پہنچیں گے جہاں مرشد صاحب تھے. انشاءاللہ تعالی نیکسٹ سنڈے بشرط زندگی ملاقات ہوتی ہے. السلام علیکم.